الرحمن الرحيم وبه نستعين وهو خير المعين صلى الله على سيدنا محمد وآله الطاهرين. قرآن کریم کی تفسیر موضوعی کے اعتبار سے قرآن کی روشنی میں ابلیس اور شیاطین اور ان کے احوال کا موضوع ہم مطالعہ کر رہے تھے. آج ہم جس سورہ سے اس ابلیس کے معنی اور اس کے احوال کو مطالعہ کریں گے وہ سورہ کہف آیت نمبر 50 ہے. سورۃ الکہف آیت نمبر 50 میں اللہ سبحانہ وتعالی نے جناب آدم علیہ الصلوۃ والسلام کی خلقت کے ضمن میں ابلیس اور اس کی دشمنی اور اس کے انکار و استکبار کو ذکر کیا ہے. ارشاد باری تعالیٰ ہوتا ہے وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ. اس وقت کو یاد کرو کہ جب ہم نے ملائکہ سے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو. فَسَجَدُوا إِلَّا إِبْلِيسَ, تو سب نے سجدہ کیا سوائے ابلیس کے. كَانَ مِنَ الْجِنِّ, وہ جن میں سے تھا. فَفَسَقَ عَنْ أَمْرِ رَبِّهِ, اس نے اپنے رب کے امر سے فسق کیا. فسق کہتے ہیں اطاعت سے خارج ہونا, خروج عن الطاعہ, یعنی فسق کیا کہلاتا ہے, جب بھی اطاعت سے خارج ہو جائے تو اسے فسق سے تعبیر کیا جاتا ہے. پس اس نے اپنے رب کے امر سے فسق کیا. اسی کو قرآن کریم میں بعض آیات میں ابا سے تعبیر کیا گیا, ابا واستکبرا, کہ ظاہراً دو جگہوں پہ کلمہ ابا وارد ہوا ہے کہ ابلیس نے انکار کر دیا, یہ انکار اطاعت الہی سے خارج ہونا ہے. افتتخذونہ وذریته اولیاء من دونی وهم لکم عدو. اس سے پہلے ہم جو آیت پڑھ چکے تھے اس آیت میں خداوند متعال نے یہ بیان کیا تھا کہ ہم نے انہی شیاطین کو اولیاء قرار دیا ہے, یعنی شیاطین کو اولیاء قرار دیا, لیکن کن کے لیے؟ للذین لا یؤمنون, وہ لوگ کہ جو ایمان نہیں لاتے ان کے لیے اللہ سبحانہ وتعالی نے اس کو اولیاء ان کے لیے قرار دیا. یہ کلمات ہم پڑھ چکے ہیں. اس آیت کریمہ میں خداوند متعال اس جگہ پہ بنی آدم کو مخاطب کرتے ہوئے کہہ رہا ہے کہ کیا تم ابلیس اور اس کی ذریت کو اولیاء بنا دو گے مجھے چھوڑ کے, یعنی اس آزمائش کی طرف اشارہ ہے کہ جو آزمائش کرۂ ارض کے لیے بنی آدم کے لیے اللہ تعالیٰ نے قرار دی ہے. کیونکہ آزمائش کا نتیجہ کیا ہے, ہم یہ کہہ سکتے ہیں کہ جس طرح عرفا نے ذکر کیا ہے کہ اللہ سبحانہ وتعالیٰ کے اسماء میں سے ایک اسم مضل ہے, اور اسم مضل اس کا جو مظہر ہے وہ شیاطین اور شیاطین کے جو جنود ہیں, جو عفاریت ہیں, یہ اس کے مظہر ہیں. لہذا یہاں پہ خداوند متعال کے ہم نے اس حکم کو جب ملاحظہ کیا تو اس کی روشنی میں یہ بات سامنے آئی کہ اللہ تعالیٰ نے ابلیس کو آزمائش کے طور پہ ہمارے لیے قرار دیا ہے. اس میں مضل مظہر, اس میں مضل کون ہے؟ ابلیس اور اس کے ابالسہ, عفاریت, جنود, لشکر. اب یہاں پہ ہمارے لیے آزمائش کیا ہے؟ جو لوگ ایمان نہیں لاتے ان کے لیے اولیاء کون ہیں؟ شیاطین ہیں. قرآن کی واضح آیت سابقاً آپ پڑھ چکے ہیں. لیکن جو اللہ سبحانہ وتعالی کی اطاعت کرتے ہیں حجت الہی کے طریق سے, صراط مستقیم کے اوپر چل کر, ان کے لیے اولیاء کون ہیں؟ وہ اللہ کی ذات ہے. جیسا کہ آیت الکرسی میں بھی آپ پڑھتے ہیں اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور. اگر اللہ ولی بن جائے انسان کسی بھی جگہ پر ہو, فرق نہیں پڑتا کہ مسجد ہے, مدرسہ ہے, دینی طبقہ ہے, غیر دینی طبقہ ہے, مسلم معاشرہ ہے, غیر مسلم معاشرہ ہے, ظلمات سے اللہ اسے نور میں لے آئے گا. شرط کیا ہے؟ اللہ کو ولی مانے. اللہ ولی الذین آمنوا, ایمان لانے والوں کا ولی اللہ ہے. ایمان لے کے آئے جیسے اصحاب کہف دیکھیں، ایک مشرکانہ معاشرے کے اندر زندگی بسر کرتے تھے اور بڑے بڑے عہدوں کے اوپر تھے، کیونکہ بڑے بڑے عہدوں کے اوپر آزمائش بھی سخت ہوتی ہے، کیونکہ وہ دنیا داری اور حب الدنیا میں بہت گہرے طور پر دھنسے ہوتے ہیں، اس لیے وہاں سے نکلنا بہت مشکل کام ہے. لیکن اصحاب کہف جو قلیل ایک تعداد ہے، ان کو اللہ سبحانہ وتعالی نے جب ایمان لائے تو اللہ نے کس طرح سے ان کی تدبیر کی، چونکہ اللہ ولی تھا، ظلمتوں سے نکال کے نور کے اندر اللہ تعالی لے آیا. اسی طریقے سے ہم اپنی زندگیوں میں جہاں پر بھی موجود ہیں، اگر ایمان لے آئیں گے تو اللہ تعالی ظلمتوں سے نکال کے نور میں لے آئے گا. ہم اپنے عام کم فہمی کی وجہ سے یہ کہنا شروع کر دیتے ہیں کہ اچانک میرا دل اچاٹ ہو گیا، اچانک فلاں ہو گیا، فلاں بندہ نہ ملتا تو شاید ایسا نہ ہوتا، شکر ہے کہ میں فلاں جگہ پہ مجھے موقع اور فرصت مل گئی. یہ والی بات یہ ہماری جانب سے ہوا، اللہ تعالیٰ اس کی تدبیر فرما رہا ہے، اس کی زندگی میں ایسے مراحل آئیں گے، ایسی نعمات آئیں گی، ایسی حوادث آئیں گی کہ رفتہ رفتہ وہ ظلمتوں سے نکل کے نور میں آ جائے گا. یہ مومن کے لیے اللہ کی تدبیر ہے. کافر کے لیے اللہ کی تدبیر کیا ہے؟ قرآن کریم کی کثیر آیات اس بات کو بیان کرتی ہیں. کافر کے لیے تدبیر یہ ہے، والذین کفروا اولیاؤہم الطاغوت، جنہوں نے کفر کیا یعنی دل میں ایمان نہیں ہے، جن کے دل میں ایمان نہیں ہے، ان کے اولیاء کون قرار پاتے ہیں؟ طواغیت، طاغوت. وہ کیا کرتے ہیں؟ یخرجونہم من النور الى الظلمات. ممکن ہے خاندان مسلم میں پیدا ہوا ہو، ممکن ہے مسلم معاشرے میں رہ رہا ہو، ممکن ہے حوزہ علمیہ میں پڑھ رہا ہو، ممکن ہے کہ اسے قرآن کریم، روایات اہل بیت علیہ السلام کے دامن میں بہت کچھ سننے کا موقع ملا ہو، لیکن دل کے اندر اگر ایمان نہیں تھا تو ابو لہب کی طرح اگر صحیح اور حقیقی رشتہ داری ہو نبی صلی اللہ علیہ وسلم کے ساتھ، یا نوح علیہ السلام سے باپ کا تعلق، سگے باپ کا تعلق کیوں نہ ہو، وہ ظلمتوں میں نور سے نکل کے کہاں آ جاتا ہے؟ ظلمتوں میں. آدم علیہ السلام کے دور میں تو تعداد ہی بہت کم تھی، حابیل اور قابیل تھے فقط. یہاں پہ تو معاشرے کی تاثیر نہیں کہہ سکتے نا کہ معاشرے نے بہکا دیا. پھر آدم علیہ السلام عظیم انبیاء میں سے ہیں، بڑے پیغمبروں میں سے ہیں. ان کے بیٹے قابیل سگے باپ کی حیثیت رکھتے ہیں، قابیل دیکھیں کس طرح سے ظلمتوں کے اندر چلا گیا. لہذا آپ نے ملاحظہ کیا کہ یہاں پہ صحیح، پھر ہمیں نقطہ معلوم ہوا کہ ایمان لائیں، ایمان کا رشتہ جوڑیں قلب کے ساتھ، ایمان کا، نہ کہ فقط اقرار کا. اقرار کا رشتہ جب تک قائم رہتا ہے، وہ اس دنیا کی زندگی بسر کرنے کے لیے اللہ تعالیٰ نے شریعت کے احکام اس کے لیے قرار دیے ہیں تاکہ وہ بہتر زندگی بسر کر سکے، معاشرہ آباد ہو سکے، ایجاد ہو سکے. لیکن اگر اس کے دل کی حالت دیکھیں تو وہ ویران ہے. لہذا دل کو آباد کرنا ضروری ہے، قلب کو آباد کرنا ضروری ہے. یہاں پہ اللہ سبحانہ وتعالیٰ در حقیقت اسی آزمائش کی طرف اشارہ ہے کہ کیا تم اولیاء بنا دو گے مجھے چھوڑ کے، ان شیاطین کو، ابلیس کو. اگر ابلیس ہو گیا ولی تو علامت کیا ہے، آثار کیا ہیں؟ ابلیس کی ولایت کے آثار یہ ہیں کہ ظلمتوں میں زندگی بسر کرے گا، نمازوں سے دور ہے، دعاؤں سے دور ہے، حجت الہی سے دور ہے، حجت الہی کی اطاعت سے دور ہے. جو حجت الہی، اس کی معرفت اور اطاعت اور محبت سے دور ہے، یہ در حقیقت ابلیس کی ولایت میں زندگی بسر کر رہا ہے. لہذا اس آیت کریمہ کے اوپر آپ دقت کیجئے، افتتخذونہ، کیا تم لوگ ابلیس کو اختیار کر لو گے، وذریتہ، اور اس کی ذریت کو، اولیاء کے طور پہ، من دونی، مجھے ترک کر کے، مجھے چھوڑ کے، میرے علاوہ، وہم لکم عدو، جبکہ وہ تم لوگوں کا کیا ہے، دشمن ہے. یہ تمہارے لیے دشمن، دشمنی کا تعلق اس سے پیدا کرو. یہ واحد دشمن ہے کہ جس کی دشمنی کے حوالے سے نہ کینہ اور نفرت اپنے دل میں پاتے ہیں، اور نہ ہی اس سے دشمنی کے لیے برملہ طور پہ اس سے لڑ بھگڑ جاتے ہیں. یہ ایک عجیب سی ہماری دشمنی ہے. इब्लीस को दुश्मन शुमार करे, उसके ज़ुर्रियत को, उसके अवलिया को, उसके अफारीत व अबालिसा को, उसके जुनूद को क्या करे? दुश्मन करार दे। ये बार बार तकरार होता रहेगा, चूँकि तकरार कुरान करीम में है। अब आप इससे अंदाज़ा लगाएं कि अल्लाह ताला ने किस कदर पुर शिद्दत तरीके से इब्लीस की दुश्मनी को बावर कराया। लेकिन हमारे माशरे के अंदर इब्लीस और शयातीन से, वालेकुम अस्सलाम, इब्लीस और शयातीन से दुश्मनी का वो हमारे सामने अक्स और उसकी हकीकी तस्वीर आया नहीं होती। बेसलिज़्ज़ालिमीन बदला, ये जिन ज़ालिमीन ने तब्दील औलिया वली तब्दील कर दिए हैं, चूँकि जो वली को तब्दील कर देगा अल्लाह को छोड़ के, इब्लीस और उसकी ज़ुर्रियत को वली बनाएगा, वो ज़ालिमीन में से है और इनका बहुत ही बुरा ठिकाना है। ये हमारे पास कुरान की आयत सूरह कहफ में थी। इसमें एक और नुक्ता जो हम ज़ाहिर आयत से अखज़ कर सकते हैं वो ये है कि इब्लीस और उसके मातहत जो औलिया हैं उसके, यानी उसके मुहब्बीन, उसके पैरो, उसके जुनूद लश्कर, उन्हें कुरान ने ज़ुर्रियत का इनवान भी दिया है। यानी ये क्या है? ज़ुर्रियत है इब्लीस की। बस इब्लीस की ज़ुर्रियत किसे करार दिया जा रहा है? ख़ुद ही इब्लीस के लश्करों को। यहाँ पे चंद अल्फाज जो हैं वो हमारे लिए अहमियत के हामिल हैं। बस इब्लीस के को जो औलिया मान ले या इब्लीस के कुल मातहत आ जाए, वो ज़ुर्रियत इब्लीस के दायरे में आ जाता है। इब्लीस के मातहत वालों को कुरान ने चंद अनावीन से पहचनवाया है। नंबर एक, जुनूद कहा है, जुनूद व इब्लीस। नंबर दो, यही कलमा ज़ुर्रियत, ज़ुर्रियत करार दिया है। इसी तरीके से इत्तबा करने वाले, कुरान के कलिमात से ज़ाहिर होता है कि उन्हें इब्लीस की इत्तबा, ताबईन इब्लीस, इससे एक मुत्तसिफ किया है। ये कलिमा हमें आगे फ़ायदा देगा, इसके ऊपर इक्तफा करते हैं। हम मुंतकिल हो जाते हैं सूरह ताहा में। आपने इस आयत में देखा कि इस आयत करीमा में अल्लाह सुबहान व तआला ने जो ज़्यादा अहमियत के साथ बात बयान की है वो ये शिकवा किया है कि तुम लोग क्या मुझे छोड़ के शेष इब्लीस और उसके अहलिया को तुम अपना वली बना लोगे, उसकी ज़ुर्रियत को तुम अपने अहलिया बना लोगे? अगर ऐसा किया जबकि वो तुम्हारे दुश्मन हैं, बस ये काम नहीं करना चाहिए कि वो वली बन जाए। नंबर दो, दुश्मनी उससे करें। नंबर तीन, ज़ालिम की तारीफ़ इधर से हमें पता लग गई कि जो शख्स भी विलायत की दुनिया में वली को तब्दील कर दे, उसका वली अल्लाह ना रहे, वो ज़ालिम है। और अल्लाह कब वली रहेगा? जब अल्लाह ने जिनको वली बनाया है उनको बाइनवान वली कबूल कर लें। कि आज का मौजू अहादीस के अतबार से हमारा यही है। ये हमारे पास कुलियात सामने आते जा रहे हैं, इसलिए मैं तकरार आपकी खिदमत में कर रहा हूँ कि अगर कुलियात को तर्क करके दीन का मुतालिया करें, कुलियात को तर्क करके दीन के ऊपर अमल करें, इंसान दीनदार नहीं बनता। जैसे खवारिज हैं, उनके बारे में फुकहा जो मशहूर नज़र है, वो दुश्मनी की वजह से नजिस समझते हैं खवारिज को। अमीरुल मोमिनीन अलैहिस्सलाम के ख़िलाफ़ तलवार उठाई और उन्हें नऊज़ु बिल्लाह काफिर कहते थे। इमाम अली अलैहिस्सलाम को दायर इस्लाम से नऊज़ु बिल्लाह खारिज समझते थे। लिहाजा ये खवारिज नमाज़ें पढ़ते थे, रोज़े रखते थे, हलाल हराम की इतनी परवाह करते थे कि अगर रास्ते में खजूर गिरी हुई मिल जाए तो उस खजूर को नहीं खाते थे, पूछते थे कि ये हलाल है या हराम है हमारे लिए। तो ये हमारे पास मवारिद आते हैं कि ये भी शयातीन की दुनिया में ज़िंदगी बसर कर रहे हैं। क्यों? क्योंकि इन्होंने इन कुलियात को तर्क करके दीन को इख्तियार किया। जब भी कोई शख्स दीन का मुतालिया करे इन कुलियात को तर्क करके, हद अकल दीनदार नहीं हो सकता। बेशक नमाज़ें पढ़े, बेशक ज़कात दे, बेशक उम्रे और हज करे, बेशक कुरान के हिफ्ज़ और ख़त्म कुरान के कई दौरे करे, दीनदार नहीं कहला सकता। लिहाजा जिसको कुरान करीम ने दीनदारी कहा है उस इनवान से देखें। यहाँ पे अगरचे एक एतराज़ पैदा हो जाएगा और वह एतराज़ हर उस शख्स का एतराज़ होता है जो कुरान करीम की तरतीब से दीन शनासी इख्तियार करता है। उसका शिकवा फिर माशरे की जानिब से बयान करता दीन के ऊपर हो जाता है, क्योंकि एक दीन कौन बयान कर रहा है? قرآن کریم ہمارے سامنے آشکار کر رہا ہے کہ بعنوان دین اسے تم اختیار کرو. ایک ترتیب قرآن کریم ہمیں بتا رہا ہے اور ایک ترتیب معاشرہ ہمیں بتا رہا ہے. دونوں کے بیان کردہ دین میں جب ٹکراؤ سامنے آتا ہے تو یہاں پہ ایک عام بندہ متذبذب ہو جاتا ہے, مضطرب ہو جاتا ہے. حتیٰ کہ یہ والا مسئلہ اس قدر بڑے پیمانے پہ موجود ہے کہ اگر علماء میں کسی نے درجہ اجتہاد تک تعلیم حاصل کی ہو اور قرآن کریم کے آئینے میں دین فہمی حاصل نہ کی ہو, یا قرآن کریم نے جو دین شناسی کرائی ہے اس کو اس نے دقت اور غور و فکر سے اختیار نہیں کیا, وہ حقیقی معنی میں دیندار نہیں رہتا. وہ معاشرے کے دین کو ہی سپورٹ کرے گا, وہ معاشرے ہی کے دین کے ثابت کرنے کے لیے, معاشرے کے دین کو ظاہر کرنے کے لیے مختلف طرح کی آیات روایات کا سہارا لے کے لوگوں کے سامنے بیان کرے گا. لہذا جو قرآن فہمی کے ساتھ دین کو پڑھتا ہے اور قرآن کے مطابق دین کو لیتا ہے وہ اس دین پر شاکی ہے, اس دین کے اوپر شکایت کرتا ہے, شکوہ کرتا ہے جو معاشرہ ہمیں دین عطا کر رہا ہے, جو منبر سے عام طور پہ دین بیان کیا جا رہا ہے, جو اختیار کردہ معاشرے کے اندر دین اور ایک ترتیب بنی ہوئی ہے. حتیٰ کہ یہ شیعہ سنی سے بھی بالا تر ہے. آپ علامہ اقبال رحمۃ اللہ علیہ کو دیکھیں کہ ان کی شاعری قرآن کریم کی تفسیر ہے, یا بالفاظ دیگر یہ کہہ لیں کہ ان کی شاعری میں جو قرآن کریم کے موضوعات بیان کیے گئے ہیں ہماری نظر میں وہی خصوصیت رکھتے ہیں اشعار فقط. علامہ اقبال رحمۃ اللہ علیہ کا شکوہ کیا تھا؟ تقسیم پاک و ہند سے پہلے انہوں نے تمام کے تمام اپنی شاعری کی, وہ تو تمام مسلمین کے لیے تھی. لہذا اس میں ان کا شکوہ شدید ترین طریقے سے تھا. مومن کے اعتبار سے آپ ان کی شاعری میں پڑھیں, جو انداز اس وقت مسلمانوں نے اختیار کیا ہوا ہے تفرقے کے اعتبار سے دیکھیں, عبادت کے اعتبار سے دیکھیں, شاکی نظر آتے ہیں علامہ اقبال معاشرے کے بیان کردہ دین پہ. لہذا یہ جب بات ہمارے لیے آشکار ہوئی تو ادھر سے یہ موضوع کیونکہ اساسی موضوع ہے, آدم علیہ السلام کی خلقت اور اس کے مقابلے میں ابلیس, اس کا فسق, جیسا کہ اس آیت میں آپ نے دیکھا کہ اباہ کو قرآن نے واضح طور پہ کہا کہ یہ اب فسق عن امر رب ہی, اپنے رب کے امر سے فسق کیا, اور اس کی دشمنی اور اس کا ولی ہونا, وہ غیر مومنین کے اوپر ولی ہے. لہذا اس ٹکراؤ کو ہمیں اچھے طریقے سے اختیار کر لینا چاہیے, کیونکہ آئندہ کے دروس میں یہ والا موضوع ہمارا ختم ہو جائے گا. پھر ایک اور ابلیس ہی کے عنوان سے موضوع شروع ہوگا کہ ابلیس نے اپنی ولایت کو قائم کرنے کے لیے, اپنی ولایت اور حاکمیت اور اپنی سیاست کو, اجارہ داری کو قائم کرنے کے لیے اور بنی آدم کو ذلیل و خوار کرنے کے لیے کون کون سے طریقے گناہوں کے, ان گناہوں کو آپ کہہ سکتے ہیں کہ یہ اصول گناہ ہیں, ان گناہوں کو اس نے ایجاد کیا کہ جو آج بھی چل رہے ہیں, وہ انشاءاللہ تعالی احادیث مبارکہ کی روشنی میں ہم پڑھیں گے. مثلا شراب اس نے ایجاد کی, بت پرستی اس نے ایجاد کی. اس ٹائم بھی اگر آپ پوری دنیا میں دیکھیں عدد کے اعتبار سے سب سے بڑا مذہب وہ بت پرستی بن جاتا ہے, کیونکہ چین اور ہند کی آبادی دنیا میں سب سے زیادہ ہے. کوریا شمالی لے لیں, جنوبی کوریا لے لیں, جاپان لے لیں, منگولیا لے لیں, اسی طرح نیپال لے لیں, سری لنکا ہے, بھوٹان ہے, برما ہے, یہ سارے ممالک بت پرست ممالک ہیں. اسی طریقے سے آپ بقیہ چند ممکن ہے افریقائی ممالک میں چلے جائیں یا غربی ممالک میں چلے جائیں, ممکن ہے ادھر بھی ایک خاص آبادی اور عدد آپ کو دکھائی دے. آج بھی بت پرستی کا عدد جو ہے وہ بقیہ پوری دنیا کے افراد ایک طرف اور یہ طبقہ ایک طرف موجود ہے. لہذا اصول گناہ اس نے ایجاد کیے, ان کے اوپر گہری نگاہ ہونی چاہیے. ان اصولوں سے نہیں لڑیں گے تو یہ تو وہی ہے کہ جڑ کاٹ نہیں رہے اوپر سے صفایا کر رہے ہیں, یہ جڑیں ہیں گناہوں کی. اس لیے آپ ابھی بھی دیکھیں پوری دنیا میں شراب عام ہے, اب تو تمام مسلم ممالک میں پرمٹ کے ساتھ دی جاتی ہے. پاکستان میں سب سے مہنگا پرمٹ اسی کا بکتا ہے جو بڑے بڑے ہماری سیاسی پارٹیوں کے لیڈران کے ہاتھوں میں ہے, کروڑوں وہ کماتے ہیں اس سے. اسی طریقے سے اور انشاءاللہ جیسے یہ زنا اور لواط کا ایک گناہ ہے, ابلیس نے ایجاد کیا. وہ جو اصول گناہ ہیں جو آپ کو پوری دنیا میں حکومت کرتے نظر آئیں گے وہ ابلیس کی ایجاد ہے، اسے احادیث مبارکہ سے انشاءاللہ تعالی ہم پڑھیں گے۔ لہذا اس موضوع کو شروع ہونے سے پہلے یہ والی بات کلیات کی صورت میں حل ہونی چاہیے کہ حجت الہی و خلیفت الہی، اس کا ٹکراؤ ہے تمام کے تمام شیاطین، عفاریت، ابالسہ، ان کے سربراہ، سید، سردار، راہبر، امام جو کہ ابلیس ہے، ان دو کا آپس میں ٹکراؤ ہے۔ یہ باطل کا سرغنہ قرار پایا، یہ حق کے راہبر و امام قرار پائے۔ یہ اللہ تعالیٰ کی مملکت میں آزمائش کے طور پہ ٹکراؤ ہے۔ یہ حق اور باطل کا ٹکراؤ کسی لحظے ختم نہیں ہے، ہر آن یہ موجود ہے۔ کھانا کھائیں اللہ کی طرف توجہ کیے بغیر، اس کے نعمت کا شکر ادا کیے بغیر کھا سکتے ہیں، ابلیس یہی چاہتا ہے، غافل ہو کے کھاؤ۔ مت بسم اللہ پڑھو، بسم اللہ پڑھو بھی غافلانہ بسم اللہ پڑھو، مت اللہ کا شکر ادا کرو، غافلانہ کھانے کھائیں گے۔ نعمت کا استعمال کر رہے ہیں، زندگی معین موجود ہے، کیونکہ قرآن نے وعدہ کیا ہے کہ زمین پہ مستقر ہو، و متاع الی حین۔ متاع کہتے ہیں کہ وہ قلیل آپ کے وسائل زندگی جو ایک مدت کے لیے آپ کو فراہم کیے گئے ہیں، اس کے بعد چھن جانے ہیں۔ یہ آل اولاد، بیوی، بچے، یہ حتیٰ کہ جسم، جان، زندگی، ہر چیز ایک معین مدت کے لیے متاع الی حین ہے، اس کے بعد یہ ہم سے لے لی جائے گی۔ یہ آپ کی خدمت میں کلیات کا ایک آئی بات کہ اولیاء کا ایک کی آزمائش ہے۔ اگر اولیاء پہلے منتہ نہیں معین کریں گے، دیندار نہیں بن سکتے۔ اگر ایمان، اولیاء کے ساتھ ایمان کا تعلق جوڑنا ہے، ایمان کا تعلق نہیں جوڑیں گے، دیندار نہیں بن سکتے۔ لہذا دوسرا کیا، دشمنی کریں۔ دشمنی کرنا تو بہت واضح سی چیز ہے نا، جس سے ہماری دشمنی اس کی طرف دیکھتے ہیں، جس سے ہماری دشمنی ہو اس کو نقصان پہنچانے کے لیے کئی کئی طریقے ایجاد کرتے ہیں۔ کتنے ہم نے پلاننگ بنائی ہے ابلیس سے دشمنی کرنے کی، کوئی ہماری پلاننگ نہیں ہے۔ اللہ تعالیٰ سے دوستی کرنے کی، اللہ تعالیٰ سے محبت کرنے کی کتنی ہم نے کوشش کی ہے، پلاننگ کی ہے، مطالعات کی ہیں، کتنی جد و جہد کی ہے، یہ مہم ہے۔ اس لیے دشمنی دوسرے ہمارے پاس بات آ جاتی ہے، بس یہ ہے کہ ٹکراؤ دونوں کا آپس میں ہوا، یہی آزمائش ہے۔ نمبر دو، اس کی ذریت بھی ہے، وہ ذلیل و خوار کرنا چاہتا ہے، واضح ہے۔ نمبر تین، دشمنی اس سے کرے، اس دشمنی کو بار بار جنم دیتے رہیں۔ آئیں سورۃ طٰہٰ کی آیات کو مطالعہ کرتے ہیں، پھر آگے چلیں گے۔ سورۃ طٰہٰ میں آیت نمبر 116 میں، 115 کو ہم سیاق ذیل میں پڑھتے ہیں، 115 میں ارشاد باری تعالیٰ ہوتا ہے، وَلَقَدْ عَهِدْنَا إِلَىٰ آدَم مِن قَبْلُ، اس سے پہلے ہم نے عہد باندھا تھا آدم علیہ السلام سے۔ آدم علیہ السلام سے کیا عہد ہم نے باندھا تھا، فَنَسِيَا، وہ بھول گئے عہد کو۔ وہ بھولنے کی وجہ سے کیوں بھول گئے؟ وہ قرآن نے پیچھے بیان کیا ہے، جو قرآن نے ذکر کیا ہے اس سے ہمیں پتہ لگتا ہے کہ کس طریقے سے وہ بھول گئے، کیونکہ یہ آیا اور اس نے کہا کہ میں صالحین میں سے ہوں، ان کے سامنے آ کے اس نے قسم کھائی، اور قسم کھانے کے بعد یہ یقین دہانی کرائی کہ میں آپ کے فائدے میں ہوں اور آپ کا فائدہ ہی چاہتا ہوں۔ اس حوالے سے قرآن کریم کی جو آیات ہیں وہ بھی آپ کی خدمت میں گزر چکی ہیں، بہرحال اس کی آیات کا دوبارہ تکرار جو ہے وہ نہیں کرتے اور آگے بڑھ جاتے ہیں کہ چونکہ اس نے قسم کھائی تھی، اس قسم کھانے کی وجہ سے ان حضرت آدم علیہ الصلوۃ والسلام ان کے لیے ایک مشکل کھڑی ہوئی، اور فنسیہ، وہ بھول گئے۔ یہاں پہ بہت سارے سوالات پیدا ہوتے ہیں، ان سوالات میں ہم الجھنے سے پہلے وہ ہدایت کا نقطہ لے لیں جو قرآن بیان کرنا چاہ رہا ہے، کیونکہ وہ ساری چیزیں ہمارے لیے روشن نہیں ہو سکتی، یا بالفاظ دیگر اس سارے کے سارے پس منظر کو سمجھنے میں انسان کے لیے ہدایت کے نمونے نہیں ہیں۔ اس پورے واقعے میں جہاں ہدایت کا نمونہ تھا وہ قرآن نے بیان کر دیا، مثلا وہ درخت کون سا تھا، کہاں پہ تھا، یہ زمین تھی، وہ زمین تھی، جنت کیسی تھی، کیونکہ دنیا کے باغات کو بھی قرآن کریم نے جنت کہا ہے، جیسا کہ سورۃ القلم میں واضح طور پہ بھائیوں کا تذکرے میں ایک واقعے میں وارد ہوا ہے، تو باغات کو کیا کہا ہے، جنت سے تعبیر کی ہے، ادھر بھی جنت ہے، کون سی جنت تھی۔ तो जब कुरान ने इन चीज़ों को नहीं बयान किया तो इससे पहले उलझने से पहले जिस रहनुमाई को कुरान अता करना चाह रहा है उस रहनुमाई को पकड़ लें। लेकिन यहाँ पे कलेमात पे वो गौर करें, वलकत अहदना, और हमने अहद बांधा इला आदम, आदम अलैहिस्सलाम से, मिन कबल, इससे पहले, फनसिया, वो भूल गए, वलम नजिद लहू अज़्मा, हमने उन्हें पुरअज़्म नहीं पाया, وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ, वो वक्त याद करो कि जब आदम अलैहिस्सलाम को सजदा करने का मलाइका को हुक्म दिया कि सजदा करो, فَسَجَدُوا إِلَّا إِبْلِيسَ أَبَى, सब ने सजदा कर दिया सिवाय इबलीस के, उसने इनकार कर दिया, यही इनकार है, فَفَسَقَ عَنْ أَمْرِ رَبِّهِ, فَقُلْنَا يَا آدَمَ, फिर हमने आदम को कहा, إِنَّ هَذَا عَدُوٌّ لَكَ وَلِزَوْجِكَ, यानी अल्लाह ने बताई कि इससे दुश्मनी करना, इससे दुश्मनी तुम करो, यानी दुश्मन की पर निगाह रखी जाती है या नहीं, और ख़तरनाक तरीन और मक्कार तरीन दुश्मन है, मक्कार दुश्मन से तो और एहसास ख़तर ज़्यादा हो जाता है, और उसने कसम खाई है, अहद किया है कि उसने बर्बाद करना है, हलाक करना है, जलील ख़ार करना है बनी आदम को। जब ये आश्कार है कुर्रे अर्ज के ऊपर तो फिर इंसान क्यों गाफिल हो, फिर ये गाफिलाना ज़िंदगी क्या माना रखती है। लिहाजा हर आवाज़ पे, हर अमल पे, हर अपने असर पे, हर ख्वाहिश और तमन्ना पे, हर गुस्सा और गज़ब पे गौर करें, किसको वली मान रहे हैं, अल्लाह को वली माने तो क्या अंजाम देना चाहिए, शैतान को वली माने, इब्लीस को वली माने तो ये अंजाम पाएगा, अमल बता देगा कि किसको उसने वली माना या दुश्मनी की या नहीं। अगर आदम अलैहिस्सलाम के हवाले से कुरान करीम इतना आश्कार बयान कर सकता है कि दुश्मनी नहीं की और फिसला दिया, फअज़ल्लहुम शैतान, शैतान ने उन्हें फिसला दिया, तो फिर हम लोग अगर इस जगह पे आके अल्लाह को वली मानते हुए जो अमल अंजाम देना चाहिए, जो मौक़िफ़ इख्तियार करना चाहिए, उसे तर्क कर दें, तो हमारे लिए ये कलिमात नहीं होंगे कि हमारे शैतान से दुश्मनी का ख़त्म होना और उसकी विलायत और उससे ताल्लुक़ का कायम होना नहीं करार पाएगा, हतमन व हतमन करार पाएगा। लिहाजा हर लहजे इंसान इस आजमाइश में मुबतला है, हर चीज़ में, खाएं, पिएं, सोएं, जागें, चलें, फिरें, गुफ्तगू करें, सोचों में, ख्यालात में, जिसको हम कुछ अहमियत नहीं देते, और हमें बस ये दिलासा दे दिया गया है कि जब तक बदन से गुनाह सादिर ना हो तो गुनाह नहीं है, अंदर तबाह भी नहीं होना चाहिए, ये भी रवायात के मजामीन है। जैसे कि अल काफ़ी में रिवायत वारिद हुई है, इमाम अलैहिस्सलाम फरमाते हैं कि ईसा इब्ने मरियम ने हवारियों को जमा किया और कहा कि मूसा कहा करते थे कि जिना ना करो, जिना ना करो, मैं ये नहीं कहता कि जिना ना करो, मैं कहता हूँ तसव्वुर जिना भी ना करो, ख्यालात की दुनिया में जा के भी जिना ना करो, क्योंकि इसकी मिसाल ऐसी ही है कि बाहर से घर बड़ा खूबसूरत नज़र आए और अंदर से सारा जल के राख हुआ हुआ है, काला स्याह हुआ हुआ है, बाहर से बंदा बड़ा मोमिन नज़र आ रहा है, माथों पे सजदे के निशान भी हैं, दाढ़ी भी रखी है, टोपी भी पहनी है, लिबास भी बड़ा मुनज़्ज़म है, नज़र झुका के चल रहा है, जाहिर तो बड़ा अच्छा है लेकिन अंदर से स्याह किया हुआ है अपने आप को। लिहाजा वो मेयारात के ऊपर दिक्कत करनी चाहिए, गुनाह फिर क्या हाल करेगा, ये तो अभी तसव्वुर गुनाह के ऊपर कह रहे कि ना करो तसव्वुर गुनाह। लिहाजा आपने मुलाहजा किया कि हर लहजे ये झगड़ा है, इसलिए यहाँ पे कुरान क्या कहता है, इन्नहादा अदुवुन लक, आप खुद सोचें कि बार बार इस वाक़े की तकरार है और तकरार में कई पहलुओं से कभी दुश्मनी को बयान किया जा रहा है, कभी उसके औलिया होने को बयान किया जा रहा है, कभी उसके अहद तोड़ देने को बयान किया जा रहा है, कभी मुख्तलिफ पहलुओं को जिक्र किया जा रहा है। क्यों? क्योंकि इस ज़मीन पे इंसान तेरी ज़िंदगी शुरू हो चुकी है तो दुश्मन को पहचान ले, वो बड़ा मक्कार दुश्मन है, वो बड़ा अय्यार दुश्मन है, वो तो तुम्हें देखते हैं, मिन हैथु ला तरौनहुम, लेकिन तुम उन्हें नहीं देखते, वो इतना ख़तरनाक दुश्मन है, वो देख रहा है तुम उन्हें नहीं देख रहे, तो तुम दुश्मनी नहीं कर रहे, बार बार कुरान कह रहे दुश्मनी करो, दुश्मनी करो, नहीं दुश्मनी कर रहे। जब दुश्मनी नहीं कर रहे तो इधर आज के दौर में तो शिया को शक पड़ जाता है, वैसे इमामत का कायल है, वैसे पूरी दुनिया के ऊपर हाकिम होने का कायल वो इमाम मासूम का है, लेकिन शक पड़ जाता है इमरान खान का साथ दें या ना दें। वो उसके लिए मसला ही नहीं हल होता। अच्छा, यहाँ पे ये जो हिंदू बैठा हुआ है उसका साथ दें या ना दें, इंडिया में एक बड़ा मसला बना हुआ है। अमामा पोश उलमा ही वो मोदी की तारीफ़ ही आके कर रहे होते हैं। इसी तरीके से वो तुल्लाब को समझा रहे होते हैं, क्या करोगे, बस नमाज़ें पढ़ो और ये करो फलां करो, हम तो इतने थोड़े से हैं, कहाँ तुम आवाज़ बुलंद कर सकते हो, ना दूसरों को मुसीबत में डालो और ना ख़ुद अपने आप को मुश्किल में डालो। आखिर दिल से बरात का दर्स क्यों नहीं देते, क्यों इन औलिया को कबूल करने की तरफ माशरे को लेके आते हैं, क्यों इनसे दिलासा अपने उम्मीदें बांध लेते हैं, क्यों इनको अपनी ज़िंदगी के ऊपर मुखालिफत और हिमायत के एतबार से मेयार करार दे देते हैं। नहीं होना चाहिए इंसान के लिए। अदू करार दें, दुश्मन को पहले पहचानें, दुश्मनी के तरीके सीखें, दुश्मनी का हद अकल तरीक़ेकार क्या है, इजहार बरात करें कि जो तवाक़ीत हैं, जो नई विलायत रखते, जिनके वजूद के ऊपर आसार नहीं दिखाई देते अल्लाह सुबहान व तआला और उसकी हुज्जत की इताअत के, क्यों उनकी हिमायत करें। लिहाजा आपने मुलाहजा किया कि इन्नहादा अदुवुन लका वले ज़ौजिका, तुम्हारा भी ये आदम दुश्मन है, तेरी जोजा का भी दुश्मन है। दुश्मनी कुंबे के हमरा करो, दुश्मनी इज्तमाही तौर पे करो, दुश्मनी पूरे वजूद के साथ करो। फला युखरिजन्नकुमा मिनल जन्नत फतशका, देखो ये दुश्मन तुम दोनों को बाहर ना निकाल दे, वइल्ला तुम शकावत में घिर जाओगे। तशका, इन्ना लका अल्ला तजूअ फीहा वला तअरा, इस जन्नत में ना तुम्हारे लिए भूख है और ना तुम्हारे लिए औरियानियत है। वइन्नका ला तज़मऊ फीहा वला तज़हा, ना प्यास लगेगी और ना गर्मी तुम्हें सताएगी। फवसवसा इलैहि शैतान, शैतान ने वसवसा डाला। शैतान इतना ही, इसके अलावा उसकी हदूद ही नहीं है, हाथ पकड़ के नहीं लेके जा सकता। इसलिए कल हम पढ़ चुके हैं कि इस्तफ़ज़िज़ मन इस्तता'अता बिसौतिका, मन इस्तता'अता मिनहुम बिसौतिका, अपनी आवाज़ से ज़रा इनको फिसलाओ, तुम अपनी आवाज़ से इन्हें जिस तरह से काबू करना चाहते हो काबू करके दिखाओ। उसने भी यही कहा ना कि मैं ए अल्लाह तुझको दिखाऊंगा कि जिसको तूने साहिबे करामत किया है मैं कैसे ज़लीलो ख़ार करता हूँ। फवसवसा इलैहि शैतानो, इस जुमले पे बहुत गौर करें, जब वसवसे की बात आई, जब बहकाने की बात आई, जब फिसलाने की बात आई, कलमा शैतान इस्तेमाल हो रहा है, क्योंकि जो ये काम करेगा वो शैतान है। जो ये काम करेगा, शैतान ने वसवसा किया, उसकी आखिरी हदूद बस यही है, वसवसा करता है, क्योंकि वसवसे को पकड़ने के सिग्नल अंदर मौजूद हैं, वो आला लगा हुआ है हमारी रूह में जिसने उसे पकड़ लेना है। फवसवसा इलैहि शैतान قال يا آدم هل أدلك على شجرة الخلد وملك لا يبلى, क्या रहनुमाई ना करूँ तुम्हारी ऐसे दरख्त की तरफ जो दरख्त खुल्द है, एक दफ़ा खा लिया तो हमेशगी इख्तियार हो जाएगी, और एक ऐसी ममलिकत की तरफ जो कभी भी बोसीदा होने वाली नहीं है, कभी भी तुम्हारे हाथ से जाने वाली नहीं है। फ़अकला मिन्हा, जब ये शैतान ने वसवसा आके डाला, वसवसा कसम उठा के डाला, वैसे तो शैतान अपने वजूद के साथ सामने आए तो नहीं उसके वसवसे का कोई शिकार होगा। कल आपने हदीस में भी मुतालिया किया कि शैतान कैसे आता है, आबिद जाहिद बन के आता है। उससे पहले वाक़े में भी देखा, आदम अलैहिस्सलाम के पास कैसे आया था, कसम उठाते हुए, नासहीन में से अपने आप को करार देते हुए, बताते हुए कि मुझे तुम्हारे खैर के बारे में ज़्यादा इल्म है, मैं तुम्हें एक मशवरा देता हूँ, मैं तुम्हें एक बात बताता हूँ। उन्होंने भी उसकी बात को सुना तो क्या नतीजा निकला, हल अदुल्लो का आला शजारतल खुल्द व मुल्किन ला यबला, उसने यही बात की थी कि तुम्हें हमेशगी इख्तियार हो जाएगी, तुम ये फल खा लो, जबकि अल्लाह ताला ने मना किया था। यहाँ पे अल्लाह का फरमान भूल गए, फनसिया ऊपर तस्करा है ना, कि इरादतन आदम अलैहिस्सलाम ने वहाँ पे अल्लाह की नाफरमानी की, ऐसा कतन नहीं है, इरादतन उन्होंने नहीं की, फनसिया निसियान का शिकार हुए। ये शैतान के औसाफ भी इबलीस के यही हैं, वो वसवसे के ज़रिए से निसियान का शिकार करता है, तवज्जो हमारी हटा देता है, इधर इंसान को अपने वजूद को काबू करना पड़ता है, यानी बहुत मुतनब्बे आगाह غفلت سے باہر نکلنا پڑتا ہے. اگر آپ قرآن کریم کی آیات پڑھیں کہ جس میں شدید عذاب کا تذکرہ ہے یا بہائم اور مویشیوں سے انعام سے تشبیہ دی گئی ہے, تو وہاں پہ آپ اختتام آیت میں دیکھیں گے غفلت کا ذکر ہے. اولئک ہم غافلون, وہ غافل تھے. غفلت ہے کہ جو تمام کے تمام ان برائیوں اور گناہوں میں مبتلا کر دیتی ہے. یہاں پہ آپ نے دیکھا کہ آدم علیہ السلام کی بارے میں فقط اتنا آیا, شجرت الخلد و ملک لا یبلا. سوال یہ پیدا ہوتا ہے, یہ بات جب آدم علیہ السلام کو پتہ لگ گئی تو کیوں وہ درخت کی طرف بڑھے؟ وہ عنصر کیا تھا پیچھے؟ بھول گئے اللہ تعالیٰ کا, فنسیہ. قرآن کے ظاہر قرآن کے مطابق ہم متکلمین کی جو تعبیرات ہیں یا مفسرین کے جو بیانات ہیں ترک اولا کے حوالے سے یا آیات کو متشابہ قرار دینے کے حوالے سے, اس کی نفی نہیں کر رہے. ابھی اس پہلو کو لے رہے ہیں ہم اپنے لیے, اس سے نقطہ اخذ کر رہے ہیں کہ ہمارے ساتھ وہ یہی ایک منصوبہ بندی کرتا ہے, وہ یہی طور طریقے ایجاد کرتا ہے. قرآن کلیات کی صورت میں اہم ترین اس کے تمام ذرائع اور تمام کے تمام اقدامات کی ہمیں خبر دے رہا ہے. وإلا اس جگہ پہ عصمت آدم سے ٹکرانے کا, اس واقعے کا وہ ایک الگ بحث ہے, اس بحث کے حوالے سے بھی وارد نہیں ہے, وہ اپنی جگہ پہ مطالب موجود ہیں. یہاں پہ جس پہلو کا تذکرہ ہے, یہاں پہ اگر آپ دقت کریں قرآن کریم کس پہلو کو ذکر کر رہا ہے کہ جس کی وجہ سے آدم علیہ السلام درخت کی جانب بڑھ گئے, آپ کو کیا محسوس ہوتا ہے؟ کیونکہ قرآن کا ظاہر کہہ رہا ہے فوسوس الیہ الشیطان, شیطان نے انہیں وسوسے میں مبتلا کیا. وہ وسوسے کی تشریح کی قرآن نے یا نہیں؟ وہ کیا تھا وسوسہ, تشریح کی یا نہیں کی؟ کی یا نہیں کی؟ کیا محسوس ہوتا ہے؟ وہ کیا ہے آگے آیت میں؟ قال یا آدم هل ادلک علی شجرت الخلد, هل ادلک علی شجرت الخلد و ملک لا یبلا, کہ تمہیں ہمیشگی والے درخت, خلد سے تشبیہ اضافت ہے, درخت کا پھل کھاؤ گے ہمیشہ رہو گے, اور ایک ایسی مملکت میں تم رہو گے کہ کبھی وہ پرانی نہیں ہونے والی, یعنی اس جنت سے کبھی نہیں نکلو گے. پہلے بھی یہ آیت ایک اور انداز میں بیان ہو چکی ہے. اب جب یہ بات, بس یہ جو معلومات ہیں یہ وسوسہ کہلاتی ہیں, یہ معلومات وسوسہ کہلاتی ہیں, یہ زمین پہ اترنے سے پہلے ہے, یہ یاد رکھیں. یہ نزول, ایک ہے خلقت آدم اور ایک ہے نزول آدم, یہ کون سے مرحلے کی باتیں ہیں ساری؟ خلقت آدم, نزول آدم کے بعد رسائی نہیں ہے اصلا کہ وسوسہ بھی ان تک رسائی حاصل کر سکے, یہ ذہن نشین ہونا چاہیے. یہ آدم علیہ السلام کی روح اقدس اس قدر بزرگ ہے کہ وہاں تک رسائی نہیں ہے. یہ جو مقام ہے یہ مقام آزمائش خاص ہے, اسے روایات نے اچھے انداز میں بیان کیا کہ اللہ نے نہیں کی, منع کیا کہ آدم نہ کھائے, لیکن مشیت الہی یہ تھی کہ آدم کھائیں. اللہ تعالیٰ نے حکم دیا, امر کیا ابلیس کو کہ سجدہ کرو, لیکن مشیت الہی یہ تھی کہ سجدہ نہ کرو. یہ والی باتیں انشاءاللہ کسی اور مورد میں دیکھیں گے, اس میں یہ مطالعے کے قابل ہیں اور دقیق مباحث میں سے ہے. لیکن اس جگہ پہ آپ دیکھیں اس وسوسے کی تشریح کی یا نہیں؟ قرآن نے کہا کہ قالا, کیا اس نے کہا؟ یا آدم, اے آدم, میں شجرہ خلد کی طرف تمہاری رہنمائی کرتا ہوں, اور ایک ایسی مملکت کی طرف, ایک ایسی ملکیت کی طرف, ایک ایسی زندگی کی طرف, کبھی ختم نہیں ہوگی, ہمیشہ باقی رہے گی, کبھی بوسیدہ نہیں ہوگی. اب جب یہ سنا تو آدم علیہ السلام نے اقدام کیا یا نہیں؟ یہ سن کے وہ کون سا عنصر ہے کہ جو اس اقدام کی طرف لے کے آیا؟ آیا اس جو معلومات پہنچائے تھے اس معلومات کے حصول کا جذبہ ابھرا یا نہیں, ابھرا یا نہیں ان میں؟ تو یہ قرآن کریم بیان گیا, اس کو ہم کہہ سکتے ہیں کہ زندگی کا حرص کیا کہ ہمیشگی کی زندگی حاصل ہو جائے, یہ حرص کیا کہ ایسی مملکت حاصل ہو جائے جو کبھی پرانی نہ ہو, اس جنت سے نہ نکلے. اب یہ روایات اہل بیت علیہ السلام میں ایک جگہ پہ وارد ہوا حرص کے حوالے سے, اور اہل سنت مناظروں میں لے کے آتے ہیں کہ دیکھو شیعہ قائل ہے کہ آدم علیہ السلام نے حرص کیا. یہ تو قرآن کریم ذکر کر رہا ہے, اور یہ نزول آدم سے پہلے کا واقعہ ہے, یہ تو خلقت آدم کے دور کا واقعہ ہے. قرآن کریم بیان کر رہا ہے کہ کیا ذکر کیا, کہ وہ ملک لا یبلا فاکلا منہا, उन्होंने खा लिया। क्यों खा लिया उन्होंने? वो बात असर की और उसको कबूल किया और उस ख्वाहिश को पूरा करना चाहा जो तमन्ना उनकी उभरी थी, उसी एहसास के ऊपर खाया था या किसी और एहसास पे खाया। फाकला मिन्हा फबदत लहुमा सौआतुहुमा, बस जो वसवसे का शिकार हो उसके इज्जत चली जाएगी, शर्मगाह आया होगी दोनों की, इज्जत उसकी चली गई। मुमकिन है कि ये कपड़े हमारे ना उतरे, लेकिन इज्जत, क्योंकि अल्लाह ने साहिब करामत करार दिया कि ये खलीफतुल्लाह है, उसने क्या कहा था, अरआई तकल्लदी हाजल्लदी, ये शख्स जिसको तूने ए अल्लाह मेरे सामने साहिब करामत करार दिया है, इज्जत जिसकी तूने की है, मैं इसी को तेरे सामने जलील ख़ार करके दिखाऊंगा। लिहाजा यहाँ पे आपने मुलाहिजा किया कि फबदत लहुमा सवआतुहुमा, जब वसवसा का ताल्लुक आदम से पैदा हुआ तब तक सवआतुहुमा का तस्करा नहीं है, दोनों की शर्मगाह आया नहीं हुई। जब वसवसे को समझ लिया कि ये मालूमात मिल गई, नहीं आया हुई, लेकिन जब उस वसवसे के मुताबिक इकदाम कर लिया फिर शर्मगाह आया होगी। बस इकदाम के ऊपर हलाकत है, इकदाम के ऊपर जिल्लत है, इकदाम के ऊपर इज्जत का सौदा कर देना है। वह हुआ तफिका यकसिफान अलैहिमा मिन वरकिल जन्ना, उन्होंने जन्नत के पत्तों से फौरन ढांपना अपने आप को शुरू कर दिया, यानी अब नेकी यही है कि इकदाम करो दोबारा, इज्जत की चली गई, इज्जत चली गई, तकरीम चली गई, वो खिलाफत के साथ ताल्लुक, वो खलीफा इलाही के साथ ताल्लुक, लेकिन दोबारा अब हासिल करने की तरफ दौड़ो। ये कुरान की तरगीब है कि दौड़ो फिर उसकी तरफ, अब अपने आप को छुपाओ, अब दोबारा इज्जत हासिल करने की तरफ आओ। वो आसा आदम रब्बहु फगवा, आदम ने अपने रब के मासियत की, बस वो अगवा हो गए। यहाँ पे असा के लुगवी मायने तमाम अहले लुगत ने वो यही नाफरमानी के किए हैं। मुतकल्लमीन ने इसकी तावीलात तर्के औला के हवाले से की, बाज़ बुजुर्गान ने इसे मुतशाबे आयत करार दिया। मुतशाबे होती वो ये आयत है कि जिसका माना तो आप मानते हैं कि यही है, ज़ाहिर अल्फाज उसमें तगैयुर नहीं करते, लेकिन कहते हैं कि जो माना आशकार है वो दीगर आयत करीमा से तआरुज़ और टकराने की वजह से कबूल नहीं है। जैसे तौहीद के बाब में आपने देखा, अगर तौहीद के बाब में मुतशाबे हो सकते हैं तो नबूवत के बाब में नहीं हो सकते, क़यामत के बाब में नहीं हो सकते। वजा रब्बु कवल मलको सफ़न सफ़ा, वजा रब्बु कवल मलको सफ़न सफ़ा, अब क्या अल्लाह हमारा रब आता है? आपका रब और मलाइका क्या है, सूरह फज्र में है ना कि वो सफ़ दर सफ़, सफ़न सफ़ा मलक सफ़े बांधे हुए होंगे, तरतीब से खड़े होंगे, क्या अल्लाह ताला आता जाता है? हम कहेंगे ये मुतशाबे है, ये जो माना जा आ का जाहिर हो रहा है काबिल कबूल नहीं। इसलिए यहाँ पे भी जिक्र किया है बाज़ उलमा ने कि ये मुतशाबे है। सही है, तर्के औला कुरान करीम और रिवायात अहले बैत अलैहिस्सलाम में इस्तलाह नहीं आई, उलमा की इजाद करता इस्तलाह, लेकिन मुतशाबे कुरान करीम का कलेमा है। लिहाजा उलूम कुरानिया के बाब में जो लिखा जा रहा है इस वक्त उलमा में, वो मुतशाबे को इस तावील के ऊपर तरजीह देते हैं, क्योंकि मुतशाबे वो कुरान में वाज़ तौर पे बयान है कि अल्लाह ताला ने करार दिया, और उसमें ये नहीं बयान किया है फ़कत कि तौहीद के बाब में होगा, वो किसी तमाम अबवाब से ताल्लुक़ रख सकता है। लिहाजा कुरान का जाहिर किया, वह आसा आदम रब्बहु, जब वसवसे का शिकार हो जाए इंसान कि उसका ताल्लुक नफ्स से कायम हो और उसके बाद अमल की दुनिया में वो आश्कार कर दे, जब अमल की दुनिया में आश्कार किया तो यहाँ पे अल्लाह सुबहान तआला ने मासियत और अगवा का कलेमा इस्तेमाल किया है, हमारे लिए हकीकी माना में है, आदम अलैहिस्सलाम के वाक़े में हमें समझाने की गरज से आप करार दे सकते हैं। लिहाजा जब तक वो वसवसे को अमली तौर पे सामने नहीं लाएगा तब तक हम करार नहीं दे सकते कि ये शख्स वसवसे का शिकार हो गया। कब होगा? कि जब फअकला, उन्होंने इकदाम कर लिया। फिर क्या है, सुम अश्तबा हो रब्बहू, फिर अल्लाह ने आदम को इंतखाब कर लिया, फताब अलैहि, उनकी तौबा को कबूल किया इस अमल के ऊपर, वह हदा और उनकी हिदायत की, काला फिर फरमाया इहबिता मिन्हा जमीअन, दोनों तुम यहाँ से जन्नत से नीचे उतर आओ, पिछली जो आयात में आपने पढ़ा उसमें एहबितू था, जमा का सीगा है। ज़ाहिरन जमा का सीगा यह है कि इब्लीस को भी पकड़ के ज़मीन पे निकाला, सही है, उसे जन्नत तक रसाई दी भी थी, उसे भी पकड़ के ज़मीन तक महदूद किया। अब वो ऊपर की तरफ नहीं रसाई कर सकता, जैसे कि बाज़ दीगर आयात में भी इसका तस्करा आया है कि पहले वो एक आसमान से दूसरे, हम रवायत पढ़ चुके हैं, दूसरे से तीसरे, यहाँ तक कि सातवें आसमान पे जाके इबादत करने लगा और 1,000 इबादत, 1,000 साल इबादत की, तो मलाइका अपने में से उसे करार देने लग गए। लिहाजा अब उसको भी नीचे उतार के फेंका, अब वो सातवें आसमान तक रसाई इब्लीस नहीं इख्तियार कर सका। एहबितू वहाँ पे मुमकिन है कि इस वजह से हो, मुमकिन है ज़ुर्रियत की बुनियाद पर हो, आदम अलैहिस्सलाम व जनाब हव्वा और उनकी ज़ुर्रियत, उनको कहा कि अब तुम ज़मीन के ऊपर उतर आओ। लेकिन इस आयत में आदम व हवा का तस्करा है। बाज़ुकुम लिबाज़िन अदुव, तुम में से बाज़ दीगर बाज़ के अदुव हैं। इसका क्या मतलब? हमारे दुश्मनी का मिलाक किया कुरान ने हमें बयान किया है, कौन है दुश्मन? अगर बोला जाए दुश्मन कौन है तो क्या जवाब देंगे? इब्लीस। और कौन है दुश्मन? उसकी ज़ुर्रियत। अब यहां पे जब कुरान कह रहा है तुम में से बाज दीगर बाज के दुश्मन हैं, तो इसका क्या मतलब है? इसी बनी आदम में से बाज वो शैतान को अपना अवली मान लेंगे, और वो जो शैतान को अवली मान ले के, वो बशर और बनी आदम हमारे लिए क्या है? वो दुश्मन है, उनसे दुश्मनी करें। लिहाजा पहचाने पहले इबलीस को और इबलीस की हरकात और सकनात को और उसकी जुल्मतों को। ये जुल्मतें जिसमें भी नजर आए, हत्ता कि वो बाप क्यों ना हो, वो अब क्यों ना हो, जैसे इब्राहिम अलैहिस्सलाम का तस्करा कुरान करीम ने किया, बेशक आप चचा से उसे ताबीर कर लें, अब का कलेमा कुरान ने इस्तेमाल किया, वो औलाद क्यों ना हो जैसे काबिल व कनान, वो जौजा क्यों ना हो जैसे जौजा नूह व जौजा लूत, वो चचा सगा क्यों ना हो जैसे अबू लहब, तब्बत यदा अबी लहब यूं व तब, ये सारे के सारे इनसे दुश्मनी करो, दुश्मनी के पहलू को किसी तौर पर भी फरामोश नहीं करना चाहिए। मिन्नी हुदन फमन तबा हुदाया फला यज़िल्लु वला यशका। अब मेरे पास हिदायत, तुम लोगों में से बाज़ हिदायत की राह से आएंगे, यानी फा इम्मा यातियन्नका, हुदन हुदन ज़ाहिरन ऐसा है कि ये फ़ाइल वाक़े हो रहा है, यातियन्नका कौन आएगा? हिदायत की राह से, कुम यातियन्नकुम, मेरी जानिब से हिदायत तुम तक क्या आएगी? पहुँचेगी। या तो हिदायत तुम तक पहुँची, अब जब हिदायत पहुँची फ़ानित तबा हदाया, ये दूसरे कुलियात में से एक अहम कुल्ली कायदा है, इत्तेबा का हिदायत से ताल्लुक, कबूलियत का तो है ही है, लेकिन यहां पे किस चीज का तस्करा है? फमनित तबा हुदाया, जो हिदायत से इत्तेबा का रिश्ता ईजाद करने में कामयाब हो जाएगा। कबूलियत के रिश्ते के ऊपर का भी तस्करा है, लेकिन कबूलियत के ऊपर खत्म नहीं है गुफ्तगू, फिर उसके बाद कहां तक उसे पहुंचाना है? इत्तेबा तक पहुंचाना है। ये कुलियात जिंदगी है, ये कुलियात दीन है, इस चेहरे से दीन को नहीं लेके आएंगे, याद रखें कभी भी दीनदार नहीं बन सकते। हर वो दीन जो इन कुलियात से आरी हो के हमें कोई तस्वीर कशी करता है, ये दीन कुरान से टकराएगा जाके। लिहाजा कुरान जो दीन हमें बता रहा है, फ़इम्मयातियन्नकुम, ये पहले भी तकरार आयत हो चुकी है, मेरी जानिब से तुम लोगों के पास हिदायत आएगी, हतमन व हतमन आएगी। फमन इत्तबा हुदाया, जिसने मेरी हिदायत की इत्तबा की, फला यज़िल्लु वला यशका, ना गुमराह करार पाएगा ना शकी करार पाएगा, वो ना गुमराह है ना शकी। वमन अअरदा अन ज़िक्री, और जिसने मेरे जिक्र से रुख फेर लिया। जिक्र से क्या मुराद है? आया सुबहान अल्लाह सुबहान अल्लाह अल्लाहु अकबर अल्लाहु अकबर, ये तो जिक्र लिसानी है। जिक्र कहते हैं नफ्स की मशगूलियत, नफ्स की तवज्जो किसी तरफ। मसलन हम तस्बीहात जनाबे सैयदा सलामुल अलैहा पढ़ने के लिए नमाज में बैठते हैं, अल्लाह अकबर शुरू किया, दर्स की असलाहत घूमने लग गई। इधर नफ्स किसके साथ मशगूल है? अल्लाह की حمد و ثنا کے ساتھ اللہ اکبر اللہ کے وصف کو بیان کیا جا رہا ہے، یا وہ اپنے علم کی اصطلاحات کے ساتھ اس کا نفس مشغول ہے، بھوک شدید لگی ہوئی تھی، اب سوچ رہا ہے کہ کھانے میں پہلے کیا کھاؤں گا اور ادھر سے اللہ اکبر اللہ اکبر پڑھ رہا ہے، نفس کس کے ساتھ مشغول ہے؟ یہاں پہ ذکر وہ کہلائے گا کہ جس سے نفس مشغول ہے، یہ ذہن نشین رکھیں۔ اس لیے علامہ حسن زادہ عاملی رحمۃ اللہ علیہ فرماتے ہیں، یہ جو غافلانہ دعائیں اور ذکر ہے، یہ ممکن ہے کہ انسان کی شقاوت اور بدبختی کا باعث بن جائے۔ کجا یہ کہ وہ صرف ثواب سمیٹنے کے چکروں میں ہے، یہ جو غافلانہ دعائیں ہیں اور ذکر ہے، کیونکہ اس کی مثال ایسی ہے، کوئی اندر سے اندھا ہو، ہاتھ میں اس نے مشعل پکڑی ہوئی ہے، ہاتھ میں چراغ پکڑا ہوا ہے، وہ چراغ فائدہ دے گا اندھے کو؟ قلب کی آنکھیں بند کی ہوئی ہیں، زبان سے کہہ رہا اللہ اکبر الحمدللہ سبحان اللہ بسم اللہ، یہ جو غافل ہے، غافل یعنی نابینا ہے اندر سے، یہاں پہ اسی کا تذکرہ ہے۔ وَمَنْ أَعْرَضَ عَنْ ذِكْرِ، جس نے میرے ذکر سے رخ پھیر لیا، یعنی نہیں میری طرف توجہ کرتا، پورے کھانے کی طرف توجہ کر کے تمام اس کی اشتہا کو اپنے وجود کی اوپر مسلط کر کے تیزی سے بسم اللہ پڑھ رہا ہے اور للچایا ہوا کہ کھا لے، اللہ کی طرف توجہ نہیں ہے، یہ ذکر تو زبان سے اس نے صادر کیا لیکن اندر سے نابینا ہے، نہیں اللہ کی ذات، اس کے اوصاف، اس کی رحمت، اس کا کرم، اس کی نعمت، اس کا دیدار نہیں کر رہا۔ شیطان اول یہ چاہتا ہے یہ بھی نہ صادر ہو، اگر صادر کر دیا اس نے بسم اللہ تو غافلانہ بسم اللہ پڑھے، ابلیس یہی چاہے گا ہم سے۔ فمن اعرض عن ذکری، اگر اللہ کی طرف توجہ نہ ہو، زبان سے بس رٹا لگایا ہوا ایک، کیا ہوگا انسان کا اگلے جہان میں؟ یہ ہمارے زندگی کے جو قوانین اللہ کے ہیں، جسے کہتے ہیں یونیورسل ٹروتھ، کبھی تبدیل نہیں ہوتے، یہ ان میں سے ہے۔ فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكًا، اس کی زندگی تنگ ہو جائے گی، تنگ زندگی جھونپڑے سے نہیں ہوتی، تنگ زندگی گرمی یا سردی سے نہیں ہوتی، حتیٰ کہ تنگ زندگی مرض سے بھی نہیں ہے، تنگ زندگی اسی سے ہے کہ اللہ کے ذکر سے وہ غافل ہے، اس کا نفس توجہ نہیں کیے ہوئے۔ وَنَحْشُرُهُ يَوْمَ الْقِيَامَةِ أَعْمَى، روز قیامت کیسے وہ محشور ہوگا؟ اندھا۔ روز محشر کوئی اندھا اگر اٹھے تو کیا مطلب ہے؟ زندگی میں اللہ کی طرف توجہ نہیں کرتا تھا، بس جو اللہ سے غافل زندگی بسر کر رہا ہے وہ اگلے جہان میں کیا ہے؟ نابینا ہے، اسے دکھائی نہیں دے گا۔ آنکھوں کی بینائی کو کوئی لانا چاہتا ہے تو اس کا کیا طریقہ کار ہے؟ اللہ کی طرف توجہ ہے، چلتے پھرتے، یعنی گفتگو کرے اللہ سے، اللہ تعالیٰ کی طرف دھیان رکھے، اللہ کے معذر میں حاضر سمجھے، جیسے دو بندے آپس میں گفتگو کرتے ہیں ایک دوسرے سے، اس طرح سے اللہ کے ساتھ گفتگو کرے۔ یہ مرحلہ کوشش کرتے رہیں گے تو اس مرحلے پہ پہنچے گا کہ احساس ہونے لگ جائے گا کہ ذات باری تعالیٰ ہے۔ قال ربی لما حشرتنی اعمى وکنت بصیرا، اس کا شکوہ تو یہی ہوگا کہ میرے اللہ، کیوں تو نے مجھے نابینا محشور کیا، دنیا میں تو میں دیکھا کرتا تھا۔ قال، فرمائے گا اللہ تعالیٰ، کذالک اتتک آیاتنا فنسیتها، ہماری آیات تیرے پاس آئی تھیں، وہ بینائی تو تجھ تک پہنچی تھی کہ جس کو پکڑ لیتا تو آج تیری آنکھیں بینا ہوتی، وہ نور تو تجھ تک پہنچا تھا، وہ اگر لے لیا ہوتا اپنے نفس میں تو وہ تیری آنکھوں کو روشن کر رہا ہوتا، فنسیتها، تو بھول گیا اسے، تو نے اس نور کو بے نور کر دیا، اس نور سے نظریں چرا لیں، اس نور سے غفلت کی، اس نور کو اختیار نہیں کیا، اس نور کو نہیں تم نے اخذ کیا۔ پس جو اللہ کی طرف ہماری توجہ جانا ہے، یہ عمل اگر جنم لے تو نفس میں نور جنم لیتا ہے، نفس میں بینائی جنم لیتی ہے، اس بات کو بہت ذہن نشین رکھیں۔ یہ تجربہ ہر انسان کر کے دیکھ سکتا ہے، ممکن نہیں، یعنی صرف زبان سے ذکر کو جاری کرنے کی اوپر دھیان نہ دیں، اس لیے کثرت سے دعائیں پڑھتے رہیں، ذکر پڑھتے رہیں، غافلانہ قرآن کی تلاوت کرتے رہیں، ثواب ممکن ہے مل جائے، بینائی کہاں سے لائیں گے؟ ثواب بینائی تو نہیں دے دے گا نا، بس اندھے کے سامنے ساری دنیا کی آپ بہترین آسائشیں مہیا کر دیں، اعلیٰ کوالٹی کی، اسے دکھائی دینے لگ جائے گا، بینائی کیسے آئے گی؟ اللہ کی طرف توجہ کریں، خصوصاً جیسے امام خمینی رحمۃ اللہ علیہ فرماتے ہیں، علم حجاب اکبر ہے، दुनिया का कोई भी इल्म हो, मेडिकल हो, फिज़िक्स हो, केमिस्ट्री हो, फ़िक्र हो, उसूल हो, फ़लसफ़ा हो, कलाम हो, हदीस, तफसीर, कोई भी इल्म, उसकी इस्तलाहात पूरी तवज्जो चूँकि ले जाती हैं, अल्लाह से गाफिल हो जाता है। ये जो अल्लाह से गाफिल होके फ़िक्र, उसूल, फ़लसफ़ा, तफसीर, हदीस पढ़ रहा है, ये नाबीना है अंदर से। इसलिए मुद्दत हाँ मुद्दत पढ़ता रहता है, लेकिन अमल ज़िंदगी के एतबार से, इबादत के एतबार से, तौर तरीके ज़िंदगी के एतबार से एक आम बंदे से आपको जुदा दिखाई नहीं देता। घर में वैसा ही है, कोई उसमें ना आदाब का ख्याल है, ना मुस्तहबात की परवाह करता है, ना कुछ गुस्सा कंट्रोल में आता है, ना शहवात दबाई जाती हैं, ना ज़ुबान महज़ब होती है, कुछ भी नहीं इख्तियार होता। लेकिन इधर अल्लामा फ़हामा है, और है भी क्योंकि इस्तलाहात अच्छी पड़ी है, ये हिजाब अकबर है। लिहाजा सारी तवज्जो किसके ऊपर रखें, किसी तरह अल्लाह की तरफ तवज्जो जाए, एहसास हो कि अल्लाह है। वकदालिकल यौम तुनसा, आज तुझे इसी तरीके से भुला दिया जाता है। वकदालिक नजजी मन असरफा, जिसने इसराफ किया। इसराफ और तबजीर में फ़र्क है। इसराफ का तर्जमा फजूल खर्ची नहीं बनता। इसराफ कहते हैं हदूद इलाहिया को पार कर देना, हदूद इलाहिया तोड़ने को क्या कहते हैं, इसराफ। तबजीर कहते हैं कि बिखेर देना, सिमट के खर्च ना करना, फजूल खर्ची यानी फजूल में खर्च कर दिया, ये तबजीर है। जिसने भी इसराफ किया उसकी ऐसी हम जजा देते हैं। वलम युमिन भी आयात रब्बिही, अपनी रब की आयात पे ईमान नहीं लाया था। वला अज़ाबुल आखिरत अशद व अबका, और आखरत का अजाब जात रखो शदीद भी है और देरपा और बाकी भी है। आखिर में दोबारा एक हम हदीस को बस पढ़ते हैं, क्योंकि आज भी ये हुज्जत इलाही वाला हमारे पास जो मौजू है वो नहीं आश्कार हुआ, और फुर्सत उसकी यानी नहीं मिल सकी, और टाइम हमारा गुजर गया। लिहाजा क्योंकि कुलियात आपकी खिदमत में, साथ साथ रवायात ने तशरीहन इन कुलियात को उसी ताकीद और शिद्दत के साथ बयान किया है जो रहनुमाई और हिदायत अल्लाह ताला ने कुरान करीम में फरमाई है। लिहाजा आज भी हम एक और बाब से इबलीस के हवाले से पढ़ते हैं। इबलीस को खुशी कब होती है? इबलीस को बहुत खुशी कब होती है? बाज़ अफराद इधर भी हैं, वो भी यानी मुसलमानों में दिखाई देंगे, वो जिस चीज़ से इबलीस को खुशी होती है उन्हें भी उसी से बड़ी खुशी होती है। सही सनद रिवायत हमारे पास अलकाफ़ी में मौजूद है। सुलेमान बिन खालिद नकल करते हैं इमाम सादिक अलैहिस्सलाम से, छोटी सी हदीस है लेकिन गौर करते रहें इस पर। इमाम सादिक अलैहिस्सलाम फरमाते हैं, मा मिन अहदिन यमूतु मिनल मुमिनीन, मोमिनीन में से कोई एक जब मर जाता है तो इतनी खुशी किसी मोमिन के मरने पे इबलीस को नहीं होती। अहब्बु इला इबलीस मिन मौत फ़कीह, फ़कीह की मौत से जो उसको खुशी हासिल होती है वो किसी मोमिन के मरने से खुशी हासिल नहीं होती। फ़कीह यहाँ पे मुमकिन है कि हम ना करार दे सकें सिर्फ इल्म फ़िक्र पढ़ने वाला, क्योंकि उस दौर में फ़कीह कलेमा फ़कत इल्म फ़िक्र के साथ मुख्तस नहीं था। बाद के अय्याम में फ़कीह इल्म फ़िक्र से एक ताल्लुक़ कायम कर गया। फ़कीह कहते हैं गौर व फ़िक्र से दीन लेने वाला, जो दीन को गौर व फ़िक्र से, एक दीन लेते हैं तकलीदी, एक दीन लेते हैं रस्मी, बस रस्म अंजाम दो, बकिया अपनी वही दुनिया के अफकार, नज़रियात, आराम, ज़िंदगी उसी तरह से चले। फ़कीह कौन कहलाता है? जो गौर व फ़िक्र से दीन ले, हर बात गौर व फ़िक्र से लेता है, यानी क्यों क्यों ज़्यादा करे, मन मन नहीं। जो मैं ज़्यादा करता है ये दीन के किसी भी मरहले के ऊपर फाइज नहीं है। जो क्यों क्यों ज़्यादा करता है इसके अंदर एक जस्तजू है, तलब है, तड़प है, सवाल करना चाहता है, समझना चाहता है, समझ सूझबूझ। फ़कीह कहते हैं सूझबूझ से दीन को लेना। लिहाजा सूझबूझ से जिसने दीन को लिया हो ये बाबसीरत कहलाता है। बाबसीरत शख्स के मरने पे जो इबलीस को खुशी हासिल होती है, किसी और चीज़ से खुशी हासिल नहीं होती। अच्छा, इबलीस को अज़ियत किससे होती है, ये भी नमूना हम पढ़ लें, क्योंकि रवायात ज़्यादा इसी तरह से हमें ये रवायात सारी पढ़ने पड़ेंगी। इबलीस से चूँकि दुश्मनी करनी है ना, तो दुश्मनी करते हुए मद मुकाबिल वो फ़ायदा भी उठाता है, नुकसान भी उठाता है। इबलीस भी फ़ायदा भी उठाएगा और नुकसान भी उठाएगा। ये तो पता लग गया इबलीस को खुशी किससे हो रही है। इसलिए फ़कीह के ऊपर गम मोमिनीन को उतना ही शदीद होता है, यानी बाबसीरत हस्ती चली जाए, जैसे इमाम खुमैनी रहमतुल्लाह अलैह थे, جیسے شہید قاسم سلیمانی رحمت اللہ علیہ ہیں، یا اسی طریقے سے شہید عارف حسینی سرزمین پاکستان میں ایک عظیم شخصیت گزری ہیں۔ آج کے دور میں بہت بڑی بڑی شخصیات ہیں، رہبر معظم ہیں، سید حسن نصراللہ ہیں، واقعاً فقیہ کی حیثیت یہ بزرگان کی ہستیاں رکھتی ہیں، لیکن بعض ہیں کہ جن کے اوپر ابلیس روتا ہے، چیختا ہے، چلاتا ہے، ایسا کام کرنا چاہیے یا نہیں؟ لیکن یہ بھی یاد رکھیں، بہت جب وہ چیخے گا چلائے گا تو چھوڑے گا ہمیں، اس لیے بھرپور تیاری کے ساتھ حملہ کریں اس کے اوپر۔ اچھا، اگر کوئی ایک عمل سے چیختا چلا رہا ہے تو اسے بہت کثرت سے انجام دیں گے، وہ پاس ہی نہیں آ سکے گا، کیونکہ پھر چیخنے چلانے لگ جائے گا۔ اور یہ واقعہ ہم پڑھ چکے ہیں، اس کا آغاز جو عابد کے پاس الکافی ہی کی روایت تھی، حدیث العابد، اس میں اس نے جو اپنے ان خشوم، ناک کے خشوم اور گلے کی رگوں سے بھیانک ترین آواز نکالی تھی، وہ کس مسئلے پہ آواز نکالی تھی؟ آپ کے ذہنوں میں ہوگا، وہ آواز نکالی تھی ایک عابد عبادتیں کر رہا ہے، اس نے کہا اس نے مجھے مصیبت میں ڈالا ہوا ہے۔ پھر اس کو بہکانے کے لیے ایک نے کہا میں خواتین کی راہ سے آؤں گا، کہا کہ نہیں، اسے خواتین کا کوئی تجربہ نہیں ہے۔ دوسرے نے کہا مال اور لذات کی جہت سے آؤں گا، کہا کہ نہیں، یہ بھی کارگر نہیں ہے، وہ لذتیں اس کے لیے بے معنی ہیں۔ تیسرے نے کہا کہ میں اسی کی راہ سے عابد بن کے آؤں گا۔ یہ واقعات آپ پڑھ چکے ہیں، آئیں آج آپ اس مسئلے کو دیکھیں کہ وہ چیختا چلاتا کس کے اوپر ہے۔ اور یہ روایت بھی ہمارے پاس الکافی میں وارد ہوئی ہے، الکافی کی روایات کا ایک درجہ ہے، اس وجہ سے جب الکافی کا نام لیا جاتا ہے تو روایت خود ایک اہمیت پیدا کر لیتی ہے۔ امام صادق علیہ الصلوۃ والسلام سے ابو اسامہ نے سنا کہ امام صادق علیہ السلام فرماتے ہیں علیک بتقوی اللہ، اللہ کا تقوی اختیار کرو، والورع، ورع کہتے ہیں حرام سے اجتناب، مکروہات سے نہیں، سارے مکروہات سے نہیں کر پاتا، حرام سے ضرور اجتناب کرتا ہے، ساری توجہ رکھی ہوئی حرام سے اجتناب، والورع، حرام سے اجتناب کرتا ہے، والاجتہاد، اجتہاد یہاں پہ مراد سخت کوشش کرنا ہے، کیونکہ جو آج کل میں اجتہاد ہے یہ روایات اہل بیت علیہم السلام میں اس معنی میں کبھی نہیں آیا، وصدق الحدیث، سچ بولتا ہے ہمیشہ، واداء الامانت، اور امانت کو تم اختیار، یعنی امام فرما رہے ہیں کہ اللہ کا تقوی اختیار کرو، حکم دے رہے ہیں، ورع اختیار کرو، تیسری چیز کیا ہے، اللہ کی راہ میں سخت جد و جہد کرو، سچ بولو ہمیشہ، امانت کو ادا کرو، پانچ نمبر چھ کیا ہے، حسن الخلق، اچھے اخلاق پیش کرو، نمبر سات کیا ہے، حسن الجوار، پڑوسیوں کے ساتھ اچھا سلوک کرو۔ یہ جو ایک کمرے میں رہتے ہیں اور بستر ایک دوسرے کے قریب ہیں، یا باہمی پڑوسی ہیں، جن کے کمرے ایک ساتھ قریب ہیں یہ باہمی پڑوسی ہیں، پڑوسیوں سے اچھا سلوک کرو، وَكُونُوا دُعَاةً إِلَىٰ أَنفُسِكُمْ بِغَيْرِ أَلْسِنَتِكُمْ، اپنے نفوس کو تم اپنی زبانوں کے بغیر دعوت دو، دُعَاةً إِلَىٰ أَنفُسِكُمْ، اپنے نفوس کی طرف تبلیغ کرو، اپنے نفوس کی طرف بلاؤ، لیکن کس طرح سے بلاؤ، كُونُوا إِلَىٰ أَنفُسِكُمْ دُعَاةً، اپنے نفوس کی طرف بلاؤ، کیسے، زبانوں کے بغیر، یعنی عمل سے کھینچ کے لے کے آؤ، وَكُونُوا زَيْنًا وَلَا تَكُونُوا شَيْنًا، ہمارے لیے باعث زینت بنو، باعث شرمندگی مت بنو۔ اب یہاں پہ آپ دیکھیں یہ روایت کا اختتام بھی ہے، وَعَلَيْكُمْ بِطُولِ الرُّكُوعِ وَالسُّجُودِ، تمہارے لیے لازم ہے کہ لمبے رکوع اور سجود کرو۔ علامت نہیں ہے پہچاننے کے لیے، ایک دفعہ ہوتا ہے نا دوسرے نے کسی کو پہچاننا ہے، یہاں پہ عرض کیا گیا ہے کہ لمبے رکوع سجود سے بندوں کو نہ پہچانو، اس سے پہچانو یہ جو اوپر باتیں کی ہیں، حرام سے بچتا ہے یا نہیں، معاملات کیسے ہیں، اچھے اخلاق سے ملتا ہے یا نہیں، گالم گلوچ تو نہیں کرتا، گھر والوں سے اس کا رویہ کیسا ہے، خصوصاً گھر والے بہت اہمیت کے حامل ہیں، کیونکہ گھر والوں کے سامنے بندہ آشکار ہوتا ہے، غصہ غضب کر سکتا ہے، بد زبانی کر سکتا ہے، ساری سستی غفلت کر سکتا ہے، لہٰذا گھر میں بندہ پہچانا جاتا ہے۔ لیکن امام حکم دے رہے ہیں بندے کے لیے کیا ضروری ہے، علیکم بطول الرکوع والسجود، لمبے رکوع کرو، لمبے سجود کرو، فَإِنَّ أَحَدَكُمْ إِذَا أَطَالَ الرُّكُوعَ وَالسُّجُودَ، جب تم میں سے کوئی ایک لمبے رکوع اور سجود کرتا ہے، حَتَفَ ابلیس مِنْ خَلْفِهِ، تو وہ اپنے خلف، پیچھے، عقب کی جانب سے بلند آواز ایک دیتا ہے، حَتَف کہتے ہیں شدید اونچی آواز، बुलंद आवाज चीख के चलाता है और कहता है, या वैला या वैल, वैल हो वैल, अता व असई, तो ये अतात कर रहा है और मैंने मासियत की, वह सजदा व अबी अबई, तो इसने सजदा किया मैंने इनकार किया। उसे अपना वो वक्त याद आ जाता है, चीखता है, चिल्लाता है, रोता है। लिहाजा लंबे रुकू करें, लंबे सजदे करने चाहिए। बल्कि बाज़ रवायात में जमील बिन दर्राज के बारे में वारिद हुआ है कि वो लंबे सजदे किया करते थे। तो उन्होंने पूछा, तो उन्होंने कहा कि मैंने इमाम को देखा है असर से लेके मगरिब तक सजदे की हालत में रहते थे। आइम अलैहिस्सलाम से मुतअद्दिद आइम अलैहिस्सलाम की ये सीरत वारिद हुई है, नमाज फजर पढ़ लेने के बाद रुक सजदे में चले जाते और सूरज के तुलू होने तक यानी 1.5 से 2 घंटे सजदे में रहते थे। तो लानी सजदा करें, सजदा ज़मीन के ऊपर औजे इनकसारी व आजजी की अलामत है, और जितना सजदा बड़े पैमाने पे करेंगे उतना कुर्ब हासिल होगा। यानी अल्लाह के सामने जितना अपने आप को हकीर, जलील, पस्त और छोटा करेंगे उतना बुलंद इंसान होता चला जाएगा और इबलीस उतना जलील व ख़ार होता चला जाएगा। इबलीस की इस चीख व पुकार को जहन नशीन कर लें कि इसने रुकू किया, मैंने मासियत की, व सजदा व अबई, तो इसने सजदा किया और मैंने इनकार किया। सल्लल्लाहु अला सैयदिना मुहम्मद व आलिहि ताहिरीन।